यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। आजका लागि तय भएको नेकपा सचिवालय बैठक भदौ 18 गतेसम्मका लागि स्थगित। अस्पताल नभएका 649 स्थानीय तहमा 500 अस्पताल सेवा तत्काल शुरू गर्ने स्वास्थ्य मन्त्रालयको तयारी। कोरोना भाइरसको संक्रमणबाट हिजो थप 12 जनाको मृत्यु। हिजो काठमाडौँ उपत्यकामा 415 सहित 927 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। दैनिक रूपमा बढ़दै गएको संक्रमण दरबाट नआत्तिन र संयमित हुन स्वास्थ्य मन्त्रालयको अनुरोध। र जापानका प्रधानमन्त्री सिन्जो आबेद्वारा स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजका लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ। कोरोना भाइरसको जोखिमका कारण यही भदौ 18 गतेसम्मका लागि बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि आज बैठक बोलाइएको थियो। पार्टीले गत साउन 30 गते पार्टी एकतामा देखिएका विवादको समाधानका लागि सुझाव दिन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा 6 सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले यही भदौ 6 गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। सरकारले अस्पताल नभएका 649 स्थानीय तहमा 500 अस्पतालको सेवा तत्कालै शुरू गर्ने भएको छ। अस्पताल शुरू गर्नका लागि आवश्यक औजार र उपकरण खरिदका लागि 64 करोड़ रकम निकासा भएको र अस्पतालमा तत्कालमै कम्तीमा 1 जना एमबीबीएस डाक्टर, 2 जना नर्स र अन्य स्वास्थ्य कर्मी रहने गरी व्यवस्था गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसको व्यवस्थापन स्थानीय तहले गर्ने र अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो। यस्तै निजी तथा सामुदायिक अस्पताललाई कोविड अस्पतालका रूपमा व्यवस्थापन गर्ने गरी निर्णय भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगरिने बताउनु भएको छ। कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा हिजो विभिन्न संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्नुहुँदै मन्त्री ढकालले काम गर्ने क्रममा केही कमजोरी भए सुधार गरेर अघि बढ़ने स्पष्ट गर्नुभयो। मन्त्री ढकालले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुहुँदै यसअघि नै मन्त्री परिषदले जोखिमको अवस्था हेरी 100%, 75% र 50% भत्ता र 25 लाख रूपियाँको बीमाको व्यवस्था गरिसकेको जानकारी दिनुभयो। छलफलमा चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारी विरूद्ध लड़ाई कठिन हुने स्पष्ट गर्नुभयो। मन्त्री ढकालले हिजो नेपाल चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यमिक विद्यालय संघ हिसान, नर्सिङ एसोसिएशन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशाला कर्मी संघ लगायत संस्थाका प्रतिनिधि छलफल गर्नुभएको थियो। कोरोना भाइरसको संक्रमणबाट हिजो थप 12 जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 195 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मोरङका 2, भक्तपुर र मकवानपुरका 1-1 जना महिला र उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, कास्की र रूपन्देहीका 1-1 जना पुरूषको मृत्यु भएको जानकारी दिनुभयो। यस्तै हिजो थप 927 जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 36,456 पुगेको छ। हिजो 10,229 नमूनाको पीसीआर परीक्षण गर्दा काठमाडौँ उपत्यकामा 415 सहित 927 जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार हिजो काठमाडौँका 350, रूपन्देहीका 72, भक्तपुरका 54, मकवानपुरका 51, मोरङका 47, सुनसरीका 41, बाँकेका 36, चितवनका 26, रौतहटका 21, धनुषाका 20, काभ्रेका 17, धादिङ र कास्कीका 16, झापाका 15, महोत्तरी र सर्लाहीका 13, सिराहाका 12 तथा कैलाली, दैलेख, ललितपुर र नवलपरासी पूर्वका 11 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी डोटीका 9, सप्तरीका 7, जुम्लाका 6, तनहु र बाराका 4, सल्यान र नुवाकोटका 3, पाँचथर, संखुवासभा, सिन्धुली, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका 2-2 जना तथा इलाम, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, दाङ, पर्सा, रसुवा, सिन्धुपाल्चोक, गोर्खा, बागलुङ र कञ्चनपुरका 1-1 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हिजो थप 169 जना संक्रमण निको भई घर फर्किएका छन्। यो सँगै संक्रमण निको भई घर फर्कनेको संख्या 20,442 रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 संक्रमित व्यक्तिहरूको मनोबल कमजोर बनाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले दैनिक रूपमा बढ़दै गएको संक्रमणको दरबाट नआतिन र संयमित रहन सबैसँग आग्रह गर्नुभयो।
नेपालमा कोविड 19 को संक्रमण दिन प्रतिदिन बढ़दो क्रममा रहेको छ। यसले गर्दा शारीरिक, मानसिक, सामाजिक, आर्थिक रूपमा नकारात्मक असर परिरहेको छ। यस्तो अवस्थामा आम मानिसमा मनोवैज्ञानिक त्रास फैलिनु स्वाभाविक नै हो। हामी कोही पनि नडराउ नआतिउँ। आतिएर गलत कार्यहरू गर्ने, संक्रमितको घरमा आएर स्टिकर टास्ने, सामाजिक लाञ्छना लगाउने आदि कार्यले संक्रमितको मनोबल झनै खस्किन्छ। कोविड 19 जित्नको लागि उच्च मनोबलको आवश्यकता पर्दछ। त्यसलाई कायम राख्नको लागि संक्रमितहरूलाई सामाजिक भएको झनै जरुरत पर्दछ।
प्रवक्ता डाक्टर गौतमले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाका कारण रक्त संकलनको काम प्रभावित भई अस्पतालहरूमा रगत अभाव भएको हुँदा नियमित रक्तदान गर्दै आएका सबैलाई सुरक्षित रूपमा अस्पताल तथा रक्त संचार केन्द्रहरूमा सम्पर्क गरी रक्तदान गर्न समेत आग्रह गर्नुभयो। कोरोना भाइरसको संक्रमण फैलदै गएपछि मुलुकका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाको समय थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले साउन 10 गतेदेखि वीरगंज नगर क्षेत्रभित्र घोषणा गरेको निषेधाज्ञाको समय भदौ 18 गतेसम्मका लागि थप गरेको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय 18 गतेसम्म थपिएको पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिनुभयो। दाङमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन नदिन भोलिदेखि एक हप्ताका लागि लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो। चितवनमा यही भदौ 19 गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिनुभयो। स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थप गरिएको छ। जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रको बैठकले यही 18 गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण फैलदै गएपछि महोत्तरीको गौशाला नगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवाहरू बाहेक नगरपालिका र वडा कार्यालयबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरू यही भदौ 19 गतेसम्म बन्द गर्ने निर्णय गरेको नगर प्रमुख शिवनाथ महतोले बताउनुभयो। ओखलढुङ्गाका रूम्जाटार र ओखलढुङ्गा सामुदायिक अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल होम डेलिभरी सेवा जरूरी नभएको प्रष्ट पारेको छ। प्रहरीले डेलिभरी सेवा रोक्न थालेको भन्दै ती संस्थाका प्रतिनिधिले हिजो जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै सेवा सञ्चालन गर्न दिन माग गरेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तत्काल सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो। हरेक बिहान 9:15 खाद्य सामग्री खरिद बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी दाहालले खाद्य परिकार लगायत घर आएसी वस्तु घर घरमा पुर्याउँदा संक्रमण फैलन सक्ने जोखिम रहेको बताउनुहुँदै तत्कालका लागि यस्तो सेवा सञ्चालन गर्न नहुने स्पष्ट पार्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरा सोभियुले शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि परीक्षा लिन माग गरेको छ। अनेरा सोभियुले हिजो शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ईमेलबाट 21 सूत्रीय मागसहितको ज्ञापन पत्र प्रस्तुत गर्दै सिकाई सहजीकरण निर्देशिका 2077 समीक्षा र अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन माग गरेको छ। कक्षा 11 भर्ना भएकाहरूका लागि यो वर्ष तय गरिएको ग्रेडिङ मापदण्डलाई स्थगन गरी गत वर्षको मापदण्ड अनुसार नै भर्ना गर्न, विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न, कक्षोन्नति गर्न तथा होम सेन्टरको व्यवस्था गरी कक्षा 12 परीक्षा चाँडो भन्दा चाँडो गर्न माग गरिएको छ। विश्वविद्यालयतर्फ अनलाइन तथा वैकल्पिक कक्षा र परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयलाई प्रदान गर्न र सेमेस्टर प्रणालीमा चलेका कक्षाहरूको हकमा स्वतः सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमशः बाँकी रहेका सबै सेमेस्टरहरूको परीक्षा गराउन पनि अनेरा सोभियुले माग गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले मनसूनजन्य विपदका कारण जोखिममा परेका समुदायको सुरक्षित बसोबासका लागि अस्थायी वासस्थान व्यवस्थापन थालेको छ। स्थायी व्यवस्थापनका लागि भौगर्भिक अध्ययन गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया समेत शुरू गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यो वर्ष सबैभन्दा बढ़ी प्रभावित जिल्ला सिन्धुपाल्चोकबाटै प्रक्रिया थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो। अन्य जिल्लाको बस्ती व्यवस्थापनमा समेत आवश्यक कार्यविधि बनाइने उहाँले स्पष्ट गर्नुभयो। ऐतिहासिक रानी पोखरी पुनर्निर्माणको काम 90% सम्पन्न भएको छ। गत वैशाखमा नै सक्ने गरी काम अघि बढ़े पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै लकडाउन भएपछि गत चैतदेखि काम अघि बढ़न सकेको थिएन। निर्माण अन्तर्गत अहिले बाल गोपालेश्वर मन्दिरको गजुर र सौन्दर्य अभिवृद्धिको काम भइरहेको छ। अहिलेसम्म 90% काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। निरन्तरको वर्षाका कारण पर्वतको फलेवास नगरपालिकामा 2072 सालको भूकम्पले क्षति पुर्याएका घरहरू भत्किन थालेका छन्। घरहरू भत्किएपछि टहरा बनाएर बस्न बाध्य पीड़ितहरू राहत पाउने आशामा दिन बिताइरहेका छन्। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
फलेवास 6 देवीस्थानका यमबहादुर थापाको घर 2072 सालको भूकम्पले चर्किएको थियो। टालटुल पारेर बस्दै आएको उहाँको घर साउन 6 गतेको राति जगैदेखि भत्कियो। पाँचजनाको परिवार टहरोमा बस्दै आएको छ। प्रहरीले दिएको मुचुल्का बाहेक राहतको नाममा थापाले केही पनि पाउनु भएको छैन।
अहिले छाप्रो हालेर बसेका छ। प्रहरीले मुचुल्का उठाउनु भएको छ। संघीयबाट यति लाख रुपियाँ आउँछ, केन्द्रमा यति घर छ भन्ने कुरा उहाँले गर्नुभयो।
सोही ठाउँकी धनकुमारी थापाको घरको छानामा त्रिपालले पानी तर्काइएको छ। घरको भित्ता चारैतिरबाट चर्किएको छ। बर्खा लागेदेखि थापा राम्रोसँग निदाउन सक्नु भएको छैन।
राति त बस्ने भएको होइन, त्यही पाल हालेर बल्ल यसो भएछ। भित्र पानी सोर्दै फाल्दै सोर्दै फाल्दै माथि पनि सोर्दै फाल्दै त्यतिकै बस्ने रातभरि डेढ महिना भयो मन नसुतेको।
धनकुमारी र याम बहादुरको मात्रै होइन, माया रिजाल, योग प्रसाद भूषाल, लालबहादुर थापा, देवबहादुर सार्की, सूर्यबहादुर श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ र माया रिजालको समेत यो बर्खामा बस्नै नमिल्ने गरी घर चर्किएका छन्। तर तत्काल नयाँ घर बनाउन नसक्ने विपन्न परिवारहरू सरकारले राहत दिने आशामा छन्। घर भत्केपछि आफन्तको घरमा बस्दै आउनुभएका दुर्गा प्रसाद जैसी।
घरै खसो, काम नलाउने भयो, परिवार बिचमा त्यतिकै बस्न पर्यो, गाविस पालिकामा निवेदन दिएको छ।
फलेवास नगरपालिकाले यो बर्खामा 36 घर पूर्ण रूपमा क्षति भएको जनाएको छ। सरकारले बाढ़ी पहिरो तथा भूक्षयका कारण क्षति भएका घरलाई पनि भूकम्पले भत्काए सरह नै पुनर्निर्माणका लागि अनुदान दिने सुनेका जनप्रतिनिधिहरू संघीय सरकारले सहयोग पठाउँछ कि भनेर पर्खिरहेको बताउँछन्। फलेवास नगरपालिकाका प्रमुख पदम पाणी शर्मा।
कार्यविधि त हामीसँग आइसकेको छैन, त्यो खालको चाहिँ पास भएको भन्ने कुरा छ। पूर्ण क्षति भएकालाई भूकम्प बराबरको पैसा दिने र घर निर्माण गरिदिने भन्ने कुरा संघ प्रदेशले पनि गरेको हुनाले हामीले चाहिँ रेकर्ड पठाएको माथि के सहयोग दिन सकिन्छ, जनतालाई कसरी चाहिने घरभित्र बसाल्न सकिन्छ, त्यही पहल गर्ने नगरपालिका छ।
भूकम्पले चर्किएका घर अहिले धमाधम भत्किरहेका छन्। पीड़ितहरू आफूहरूलाई भूकम्पले घर भत्किएसर अनुदान दिन सरकार समक्ष माग गरिरहेका छन्। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरो देखिएका 8 बिरामीको मृत्यु भएको छ। पछिल्लो 10 दिनमा स्वास्थ्य केन्द्रमा उपचारका लागि गएका सबैमा 103 डिग्री भन्दा बढ़ी ज्वरो देखिएको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले जानकारी दिनुभयो। उहाँले 8 बिरामीको मृत्यु भएपछि महामारी फैलने चिन्ता बढ़ेको भन्दै सम्बन्धित निकायले छिटोभन्दा छिटो मृत्युको कारण पत्ता लगाएर समाधान खोज्नुपर्ने बताउनुभयो। रेडियो नेपालबाट स्वास्थ्य सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम तथा सन्देश प्रसारण गर्ने सम्बन्धमा रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रबीच सम्झौता भएको छ। सम्झौता अनुसार रेडियो नेपालबाट कोविड 19 सम्बन्धी भइरहेका काम, देशभर भइरहेका गतिविधि, हालसम्म भएका प्रगति, कोविड 19 रोकथाम तथा औषधि सम्बन्धमा भएका खोज लगायतका सामग्री प्रस्तुत गरिनेछ। त्यसै गरी स्वास्थ्य सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम सन्देश रेडियो नेपालबाट थप प्रसारण गरिनेछ। सम्झौता पत्रमा हिजो रेडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र नायब कार्यकारी निर्देशक कृष्ण कोइराला तथा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका तर्फबाट निर्देशक सुनिल राज शर्मा र उपनिर्देशक कुञ्ज प्रसाद जोशीले हस्ताक्षर गर्नुभयो। यसै गरी रेडियो नेपाल र नेपाल टेलिकम बीच रेडियो नेपालबाट टेलिफोन मोबाइल लगायतका सेवाका बारेमा सन्देश तथा कार्यक्रम मार्फत नागरिकलाई सुसूचित गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता पत्रमा रेडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिलीराम अधिकारीले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार रेडियो नेपालले टेलिकमले नागरिकका लागि उपलब्ध गराएका नयाँ सेवा तथा सुविधा सम्बन्धी सन्देश केन्द्रीय तथा प्रादेशिक प्रसारण तथा विभिन्न राष्ट्रिय भाषा मार्फत प्रसारण गर्नेछ। राष्ट्रिय मानवाधिकार आयोगले रौतहटका निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परि हिरासतमा रहेका विजयराम चमारको उपचारका क्रममा मृत्यु भएको घटनाको सत्य तथ्य छानबिन गर्न सरकारसँग आग्रह गरेको छ। आयोगका सचिव वेद प्रसाद भट्टराईले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानबिन तथा अनुसन्धान गरी घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कार्यवाही गर्न तथा पीड़ित परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ। आयोगले यस्ता किसिमका घटनाको पुनरावृत्ति हुन नदिन समेत आग्रह गरेको छ। रौतहटको गरूडा नगरपालिका वडा नम्बर 8 निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीबाट पक्राउ गरी हिरासतमा राखिएका विजय राम चमारको वीरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशभित्र ढुङ्गा गिट्टी बालुवा उत्खनन क्रसिङ र बिक्री वितरण तथा क्रसर उद्योगको अनुगमन गर्न समिति गठन गरेको छ। नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेका सम्बन्धमा अनुगमन गर्न मन्त्री परिषदले आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार बैठकले कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2077 स्वीकृत गरेको छ। लामो समयको लकडाउनले धेरै क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको भए पनि वायु प्रदूषण र पर्यावरणमा भने निकै सुधार भएको छ। झापा जिल्लाका सिमसार क्षेत्रमा मानिसको आवत जावत हुन छाडेपछि जलचर प्राणीको संख्यामा समेत वृद्धि हुन थालेको छ। झापाबाट निशेष राईको रिपोर्ट।
सिमसार क्षेत्रमा कमै मात्रामा देखा पर्ने जंगली पंक्षीहरू अहिले जताततै देखिन थालेका छन्। लामो लकडाउनले सिमसार तथा पर्यटकीय क्षेत्रहरूमा मानिसहरूको आउने क्रम रोकिएपछि विभिन्न प्रकारका जलचर प्राणीहरू देखा पर्न थालेको सिमसार क्षेत्रका बासिन्दाहरूले बताएका छन्।
वन्य जीव जन्तुहरू होइन उनीहरू चाहिँ शान्त वातावरणको कारणले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ सिमसार एरियामा जस्तो पोखरीमा निस्किने।
लकडाउनले हामीलाई पर्यावरणमा अरू आर्थिक कुरामा असहज भए पनि
झापामा 2 दर्जन हाराहारीमा सिमसार क्षेत्रहरू संरक्षण गरिएका छन्। ती मध्ये कतिपय आन्तरिक तथा बाह्य पर्यटकका लागि घुमफिर गर्ने स्थलको रूपमा विकास भएका छन्। तर लामो लकडाउनले मानिसको चहलपहल रोकिएपछि जलचर प्राणीको संख्या बढ्न थालेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष ख्याम सिटौलाले बताउनुभयो।
यो सिमसार क्षेत्रमा चाहिँ अहिले धेरै प्रकारका जलचर प्राणीहरू वृद्धि भएको आगमन भएको
पछिल्लो समय लोप हुँदै गएका राजगरूड जातका चराहरू समेत देखा पर्न थालेका छन्। लकडाउनले वायु प्रदूषण समेत कम भएको छ। तथापि जनघनत्व बाक्लो र वन क्षेत्र कम रहेको झापामा वन्य जन्तुलाई घुमफिरमा त्यति सहजता नभएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो।
वन्यजन्तुको लागि उचित वासस्थल हो तर के भने जनताको जनसंख्याको चापले गर्दाखेरि वन क्षेत्र थोरै वरिपरि बस्ती धेरैको कारणले गर्दाखेरि वन्यजन्तुलाई सहज छैन।
कोरोना महामारीको कारणले मानिसहरू घरभित्र बस्न बाध्य भएको बेला जंगली पशु पंक्षीले भने प्रकृतिमा रमाउने मौका पाएका छन्। वायु प्रदूषण पनि उल्लेख्य मात्रामा घटेको छ। निशेष राई, रेडियो नेपाल, झापा।
रूपन्देहीमा तरकारीमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीको सैना मैना नगरपालिका वडा नम्बर 9 वन रहनाका 40 वर्षीय भीमबहादुर नेपालीको तरकारी बारीमा पानी लगाउँदा मोटरमा करेन्ट प्रवाह भएर मृत्यु भएको हो। अछामको साफी बगर नगरपालिका वडा नम्बर 13 बाबलास्थित बाहुनटोलमा चट्याङ लागेर 7 घाइते भएका छन्। घाइते मध्ये 3 गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। यस्तै आगोले जलेर घाइते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 2 जनक शाहीको उपचारका क्रममा मृत्यु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिनुभएको छ। आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जापानी जनतासँग क्षमा याचना गर्नुहुँदै आबेले आफ्नो अस्वस्थताका कारण राजीनामा दिएको बताउनु भएको छ। जापानमा सबैभन्दा लामो कार्यकालसम्म प्रधानमन्त्री रहनुभएका आबेले आफ्नो अस्वस्थताका कारण देशको कुनै पनि निर्णय प्रक्रियामा प्रभाव नपरोस् भनी राजीनामा दिएको स्पष्ट पार्नु भएको छ। सन् 2012 शुरू भएको आबेको हालको कार्यकाल सन् 2021 रहेको थियो। आबे अर्को उत्तराधिकारी नचुनिएसम्म प्रधानमन्त्री पदमा रहनुहुनेछ। विश्वभर कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ। कोरोना संक्रमणका कारण अमेरिका बढ़ी प्रभावित भए पनि ब्राजिल, भारत, रसिया, पेरू, बंगलादेश, पाकिस्तान लगायत देशहरूमा पनि संक्रमितको संख्या दिनदिनै बढ़िरहेको छ। कोरोना भाइरसका कारण छिमेकी मुलुक भारतमा गत 24 घण्टामा 76,000 बढ़ी संक्रमित थपिएका छन्। गत 24 घण्टामा 76,665 जना नयाँ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या 34,61,240 पुगेको छ। भारतमा गत 24 घण्टामा 1,019 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अमेरिकामा गत 24 घण्टामा 47,921 जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या 60,94,555 पुगेको छ। ब्राजिलमा गत 24 घण्टामा 48,112 जना नयाँ संक्रमित थपिएसँगै त्यहाँ 38,12,605 जना संक्रमितका बिरामी रहेका छन्। बंगलादेशमा 3,06,794 संक्रमित रहेका छन् भने पाकिस्तानमा 2,95,053 जना कुल संक्रमित रहेका छन्। अब आर्थिक समाचार।
रिलायन्स लाइफ इन्सुरेन्सले निष्कासन गरेको साधारण शेयरको शुक्रबार बाँडफाँड गरेको छ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले बैंकसँग भएका आवेदनको प्रमाणीकरण शुक्रबार नै सम्पन्न गरेर बाँडफाँड गरेको जनाएको छ। आवेदन दिएका मध्ये 5,87,509 जनाको आवेदन शेयर बाँडफाँडमा भाग लिन योग्य मध्ये 5,67,000 10 किताका दरले शेयर प्राप्त गरेका छन्। साधारण शेयर खरिदका लागि 5,89,464 जनाबाट 2,29,26,010 किताका लागि आवेदन परेको थियो। विराटनगर भन्सार कार्यालयले साउनमा संशोधित लक्ष्य भन्दा बढ़ी राजस्व संकलन गरेको जनाएको छ। कार्यालयले साउनमा मात्र 2,24,32,00,000 रूपियाँ संकलन गरेको छ। भन्सार कार्यालयले नयाँ लक्ष्यका तुलनामा 103% राजस्व संकलन वृद्धि भएको दावी गरेको छ। कार्यालयका सूचना अधिकृत सुनिता पौडेलका अनुसार साउन महिनामा भन्सार महसुलबाट 74,75,00,000, मूल्य अभिवृद्धि करबाट 1,16,75,00,000 र अन्तशुल्कबाट 15,94,00,000 संकलन गर्ने भनी संशोधित लक्ष्य लिएको थियो। विराटनगर भन्सारको चालू आर्थिक वर्षको कुल राजस्व संकलनको लक्ष्य 46,15,00,000 रहेको छ। नेपाल स्टक एक्सचेन्जले 15 दिनमा 7,460 जना अनलाइन प्रयोगकर्ता बढ़ेको र जनाएको छ। नेप्सेले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो 15 दिनमा अनलाइन कारोबारको लागि युजर र पासवर्ड लिनेको संख्या 7,460 वृद्धि भएको हो। साउन 19 गतेसम्म 57,157 जना अनलाइन प्रयोगकर्ता रहेकोमा भदौ 11 गतेसम्ममा 7,460 जना अर्थात 13.05% अनलाइन प्रयोगकर्ता बढ़ेर 64,616 पुगेका छन्। विभिन्न ब्रोकर कम्पनीहरूबाट अनलाइन शेयर किनबेचका लागि युजर नेम र पासवर्ड लिनेको संख्या बढ़ेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। जुम्लामा स्थानीय स्याउका अतिरिक्त इटालियन फुजी स्याउ समेत फल्न थालेको छ। जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रारीले 3,500 फुजी जातको स्याउको बिरुवा लगाइएको छ। जिल्लाभरि लगाइएका अन्य स्याउ नफलिरहेको अवस्थामा फुजी स्याउ लटरम्मा फल्दा किसानहरू खुशी भएका छन्। जुम्ला एग्रो फार्मका व्यवस्थापक रेशमा श्रेष्ठले 10,000 वर्गमिटर क्षेत्रफलमा लगाइएको स्याउको बिरुवा मध्ये 1,700 बिरुवा स्याउले फल दिएको बताउनुभयो। यस वर्ष सो फार्ममा कम्तीमा 10-12 टनसम्म फुजी स्याउ फल्ने अनुमान गरेको श्रेष्ठले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको छ। साउनको अन्तिम साता एनओसीका दुई कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा महासचिव श्रेष्ठलाई समेत कोरोना पोजिटिभ देखिएको हो। महासचिव श्रेष्ठसँगै एनओसीमा कार्यरत थप 2 जना कर्मचारीमा समेत कोरोना पुष्टि भएको बताइएको छ, तर उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। आफूलाई कोरोना संक्रमण भए पनि आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको महासचिव श्रेष्ठले बताउनुभयो। 10 दिन अगाडि परीक्षण गरेकोमा रिपोर्ट आउन ढिलाइ भएपछि कोरोना भएको शंका लागेको जानकारी दिँदै महासचिव श्रेष्ठले रिपोर्ट 3 दिन अगाडि मात्र पाएको र साध्यो बाटो स्थित ओलम्पिकको कार्यालयमा नै आइसोलेसनमा बसिरहेको बताउनुभयो। एनओसीमा कार्यरत कर्मचारीको साउन 32 गते गरिएको कोरोना परीक्षणमा 2 जना कर्मचारी कोरोना पुष्टि भएको थियो। उनीहरूको कोरोना पुष्टि भएसँगै भदौ 3 गते एनओसीका पदाधिकारी कार्य समितिका सदस्य तथा कर्मचारीहरू गरी 20 जनाको कोरोना परीक्षण गरिएको थियो। यसका साथै ओलम्पिकमा मात्र कोरोना पुष्टि हुने 5 जना पुगेका छन्। कोरोना पुष्टि भएकाहरू सबै क्वारेन्टाइनमा बसिरहेका छन्। नेपालमा कोरोनाको महामारी झनझन बढ़िरहेका बेला विभिन्न संघहरूले आफ्ना खेलाड़ीको कोरोना बीमा गर्ने क्रम जारी राखेका छन्। पछिल्लो पटक नेपाल ब्याडमिन्टन संघले आफ्ना 31 खेलाड़ीको कोरोना बीमा गरेको छ। संघले खेलाड़ी सहित संघका पदाधिकारी तथा एम्पायरको पनि बीमा गरेको हो। संघले सबैको 1-1 लाखको बीमा गरेको जनाएको छ। पछिल्लो पटक नेपाल बक्सिङ संघ, भलिबल संघ, क्रिकेट संघ र फुटबल संघले खेलाड़ीको कोरोना बीमा गरेका छन्। लकडाउन भएपछि लामो समय प्रशिक्षण अवरुद्ध भएको ब्याडमिन्टन संघले बीचमा सीमित खेलाड़ीलाई समावेश गरेर प्रशिक्षण शुरू गरेको थियो। तर पछिल्लो पटक सरकारले नै निषेधाज्ञा लगाएपछि र प्रशिक्षणका माहौल राम्रो नभएपछि त्यो कार्यक्रम स्थगित गरेको हो।
अझै बम खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदलिरही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनुका साथै प्रदेश एकका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:42 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 6:28 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आजका लागि तय भएको नेकपा सचिवालय बैठक भदौ 18 गतेसम्मका लागि स्थगित। अस्पताल नभएका 649 स्थानीय तहमा 500 याको अस्पताल सेवा तत्काल शुरू गर्ने स्वास्थ्य मन्त्रालयको तयारी। कोरोना भाइरसको संक्रमणबाट हिजो थप 12 जनाको मृत्यु। हिजो काठमाडौँ उपत्यकामा 415 सहित 927 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। दैनिक रूपमा बढ़दै गएको संक्रमण दरबाट नआत्तिन र संयमित हुन स्वास्थ्य मन्त्रालयको अनुरोध। र जापानका प्रधानमन्त्री सिन्जो आबेद्वारा स्वास्थ्यको कारण देखाउँदै राजीनामा। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।